यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म सुमिता लामा। शुरूमा प्रमुख समाचार। प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि दलहरूद्वारा समानुपातिक तर्फको बन्द सूची पेश गर्न शुरू। सूची पेश गर्नका लागि भोलिसम्मको समय। नेपाली कंग्रेस र नेकपा एमालेमा समानुपातिक तर्फको उम्मेद्वारको सूचीमा छलफल। निर्वाचन आयोगद्वारा निर्वाचन आचार संहिता 2082 स्वीकृत। आचार संहिता माघको पहिलो साताबाट लागू हुने। छ महिनादेखि बन्द रहेको रसुवागढ़ी नाकामा बेली ब्रिज निर्माणसँगै आवत जावत शुरू। र म्यानमामा सन् 2021 सेनाले सत्ता हातमा लिएपछि आज पहिलो चरणको मतदान सम्पन्न।
सबैको लागि छ यो प्याक, हरेक पल उपयोगी, हरेक पल खास, सजिलो अनलिमिटेड, रु 699 देखि रु 1999 सम्मको प्याकहरू उपलब्ध छन्। छानी छानी लिनुहोस्। यो प्याक खरिद गर्न *14**2# डायल गरी वा एनटी एपबाट पनि सजिलै लिन सकिन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। प्रतिनिधि सभा निर्वाचन 2082 अन्तर्गत राजनैतिक दलहरूले समानुपातिक निर्वाचन प्रणाली तर्फको बन्द सूची पेश गर्न शुरू भएको छ। निर्वाचन आयोगले जारी गरेको कार्यतालिका अनुसार आज र भोलि समानुपातिक तर्फ निर्वाचन प्रणाली तर्फको बन्द सूची पेश गर्ने कार्यक्रम तोकिएकामा केही राजनैतिक दलले आजै सूची पेश गरेको आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले जानकारी दिनुभयो। राजनैतिक दलले पुस 13 र 14 गतेसम्म पेश गरेका समानुपातिक तर्फको बन्द सूचीबारे पुस 15 देखि 20 गतेसम्म छानबिन गरिने कार्यक्रम रहेको बताउनुभयो। त्यसपछि पुस 21 देखि 27 गतेसम्म दललाई मिलाउन लगाउने कार्यतालिका छ। माघ 4 गते बन्द सूची र माघ 20 गते अन्तिम सूची प्रकाशन गर्ने कार्यतालिका रहेको प्रवक्ता भट्टराईले जानकारी दिनुभयो। साना दलले आज समानुपातिक तर्फको बन्द सूची दर्ता गराए पनि ठूला दल भने अझै बैठकमै व्यस्त छन्। नेपाली कंग्रेस केन्द्रीय कार्य समितिको आजको बैठकमा पार्टीले निर्वाचन आयोगमा बुझाउने समानुपातिक तर्फका उम्मेद्वारको नामावली बारे छलफल भएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकमा समानुपातिक तर्फको 110 जना उम्मेद्वार छनौटबारे छलफल भएको र भोलि मात्रै अन्तिम रूप दिई निर्वाचन आयोगमा बुझाउने तयारी रहेको नेपाली कंग्रेसले जनाएको छ। जिल्ला र प्रदेश तहका समितिहरूबाट सिफारिश भई आएका नामावलीमा आवश्यकता अनुसार प्रदेश र जिल्ला समितिहरूसँग समेत छलफल गरी उम्मेद्वारको अन्तिम नामावली तयार गर्ने प्रयास भइरहेको नेपाली कंग्रेसका प्रवक्ता डाक्टर प्रकाश शरण महतले जानकारी दिनुभयो। निर्वाचन आयोगले समानुपातिक तर्फका उम्मेद्वारको बन्द सूची भोलिसम्म बुझाउनु पर्ने गरी निर्वाचन कार्यतालिका तोकेको छ। नेकपा एमालेको पदाधिकारी बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसिरहेको छ। 11 महाधिवेशनपछि पहिलोचोटि बसेको एमाले पार्टी पदाधिकारी बैठकमा फागुन 21 गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि समानुपातिक तर्फका उम्मेद्वार चयन गर्ने विषयमा केन्द्रित रहेको एमाले सचिवालयले जनाएको छ। निर्वाचन आयोगले आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि जारी हुने निर्वाचन आचार संहिता 2082 स्वीकृत गरी सरोकारवालालाई त्यसमा भएका व्यवस्थाहरूबारे सार्वजनिक जानकारी गराएको छ। आयोगको वेबसाइटमा आज प्रकाशित आचार संहिता आगामी माघको पहिलो सातादेखि लागू गर्ने आयोगको तयारी छ। निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, भयरहित, मर्यादित र विश्वसनीय बनाउन आयोगले आचार संहितामा विगतमा झैं कतिपय बुँदालाई परिमार्जन गरी नयाँ आचार संहिता तयार गरेको हो। आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईका अनुसार आचार संहिता नेपाल सरकार र नेपाल सरकारका मन्त्री, प्रदेश सरकार र प्रदेश सरकारका मन्त्री, संवैधानिक निकाय र पदाधिकारी, नेपाल सरकार वा प्रदेश सरकारका निकाय र ती निकायका पदाधिकारी, स्थानीय कार्यपालिका र सोका सदस्य, संघ, प्रदेश र स्थानीय तहका कर्मचारीलाई लागू हुनेछ। संचार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले राजनैतिक पार्टी जेएनजी प्रतिनिधि सहितको सर्वपक्षीय बैठकपछि आगामी फागुन 21 गतेको निर्वाचनको वातावरण बनेको बताउनु भएको छ। संचार मन्त्रालय र नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशद्वारा संयुक्त रूपमा पोखरामा आज आयोजित कार्यक्रममा नेपाल सरकारका प्रवक्ता समेत रहनुभएका संचार मन्त्री खरेलले सरकारको प्रतिबद्धता, निर्वाचन आयोगको तयारी र राजनैतिक पार्टीहरूको तदारूकताका कारण निर्वाचन सुनिश्चित भएको बताउनुभयो। उहाँले प्रतिनिधि सभा सदस्यका लागि निर्वाचनको माहौल बनेकाले घोषित मितिमा नै निर्वाचन सम्पन्न गर्न सरकारलाई सहयोग गर्न अनुरोध गर्नुभयो। संचार मन्त्री खरेलले आम संचार क्षेत्रले सकारात्मक सोचका साथ अझ निष्पक्ष सृजनशील विश्वसनीय र तथ्यमा आधारित वस्तुनिष्ठ समाचार सामग्री सम्प्रेषण गर्न आम संचार कर्मीलाई अनुरोध गर्नुभयो। सरकार र प्रमुख राजनैतिक दलका शीर्ष नेताहरू बीचको सम्वादहीनताको अन्त्य भएसँगै फागुन 21 गतेका लागि तोकिएको प्रतिनिधि सभा निर्वाचनको वातावरण बन्दै गएको छ। सहकर्मी तुलसी सापकोटाको रिपोर्ट।
फागुन 21 गतेका लागि तोकिएको प्रतिनिधि सभा सदस्य निर्वाचन सफल बनाउन सरकारले राजनीतिक दलका शीर्ष नेताहरूसँगको छलफललाई तीव्रता दिएपछि निर्वाचन प्रतिको संशय विस्तारै हट्दै गएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले पुष 8 गते प्रधानमन्त्री सुशीला कार्की समेतलाई सहभागी गराई नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टीका प्रमुखहरूसँग छलफलको वातावरण बनाएर सरकार र शीर्ष नेताहरूबीचको सम्वादहीनताको अन्त्य गराएपछि सरकार र दलहरूबीच घनीभूत छलफलको शुरूआत भएको छ। को राजनीतिक संवाद समितिका सदस्य समेत रहनुभएका संचार मन्त्री जगदीश खरेलले तीन दलका शीर्ष नेताहरूसँग भेटवार्ता गरेपछि पुष 12 गते प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री सहित नेताहरूबीच छलफल भएपछि मुलुक अब निर्वाचनमा होमिने निश्चित देखिएको विश्लेषकहरूको भनाइ छ। लेखक एवं विश्लेषक झलक सुवेदी।
निर्वाचनको वातावरण बन्दै गर्छ। पहिलाको संसदमा रहेको मुख्य राजनीतिक दलहरू र सरकारका बीचमा केही दूरीहरू थिए। त्यो हालले राष्ट्रपतिको संयोजनमा भएको वार्ता र बालुवाटारमा प्रधानमन्त्री र कंग्रेस एमाले र नेकपाका प्रमुख नेताहरूको बीचमा जुन संवाद भयो त्यसले चाहिँ केही आशंकाहरू हटाएको छ। एमालेको तर्फबाट सुरक्षासँग सम्बन्धित प्रश्न उठाइएको छ। यी कुराहरू चाहिँ क्रमशः हट्ने र चुनाव चाहिँ हुन्छ। हिजो सम्मको अवस्था विश्लेषण गर्दा सरकार र दलहरूको बीचको सम्बन्ध हेर्दा चुनाव हुन्छ, मैले अहिले यति भन्न सक्छु।
सरकारसँगको वार्तामा दलहरूले निर्वाचन सुरक्षाको विषय प्रमुख रूपमा उठाउँदै आइरहेका छन्। नेकपा एमाले र नेपाली कांग्रेसले सर्वोच्च अदालतमा प्रतिनिधि सभा पुनस्थापनाको रिट दायर गरे पनि सुरक्षाको प्रश्न उठाउँदै निर्वाचनको भित्री तयारी गरिरहेको, उनीहरूले निर्वाचन आयोगमा बुझाउन लागेको समानुपातिक तर्फको उम्मेद्वारीको बन्द सूचीबाटै प्रष्ट हुन्छ। सुरक्षाको प्रश्न महत्वपूर्ण भए पनि द्वन्दकालमा समेत निर्वाचन भएको बताउनुहुन्छ विश्लेषक झलक सुवेदी।
जेडीले पनि कुरा बुझेका छन् कि चुनाव आवश्यक छ। चुनावमा जानको निम्ति जुनसुकै पार्टीले पनि स्वतन्त्र रूपमा चुनाव प्रचार गर्ने अवसर पाउनुपर्छ। चुनाव हुन्छ, शान्ति सुरक्षाको स्थिति त नेपालको हाम्रो अनुभव छ। 54 सालमा एकदमै जोखिमपूर्ण स्थितिमा चुनाव भएकै हो। एउटा पार्टी चुनावमा जाने एउटा पार्टीले सरकारभन्दा बाहिर समानान्तर ढंगले अब हतियारबद्ध समूह भएको थियो त्यति बेला त चुनाव भयो, अहिले नहुने भन्ने हुँदैन।
सरकारले राजनीतिक दलहरूसँग वार्ता र छलफल गरी निर्वाचनको वातावरण बनाउन गठन गरेको तीन सदस्यीय वार्ता समितिले पनि राजनीतिक दलहरूसँगको भेटघाटलाई तीव्रता दिँदै आएको छ। कानून न्याय तथा संसदीय मामिला मन्त्री अनिल कुमार सिन्हा संयोजक, संचार मन्त्री जगदीश खरेल र प्रधानमन्त्री कार्कीका राजनीतिक सल्लाहकार अजय भद्र खनाल सदस्य रहेको समितिले राजनीतिक दलका पार्टी कार्यालय र शीर्ष नेताहरूको घर घरमा पुगेर नै वार्ता तथा छलफल गरिरहेको छ। निर्वाचनको माहौल बनाउन राजनीतिक वार्ता र संवादलाई तीव्रता दिएर सरकार र समिति अगाडि बढ़िरहेको र सरकारले निर्वाचनमा सुरक्षाको प्रबन्ध मिलाएको बताउनुहुन्छ वार्ता तथा संवाद समितिका सदस्य एवं संचार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेल।
मुख्य राजनीतिक दलसँग भेटघाट गरेका छौं, एउटा राजनीतिक दलसँग मात्रै पनि भेटघाट गरेका छौं, कतिपय मुख्य नेताहरूसँग भेटघाट भइसकेको छ। यसरी सरकार चुनाव गराउने कुराहरूमा प्रतिबद्ध छ। हामी यो वार्ता छलफल लगातार अगाडि बढ़ाइरहेका छौं र यसलाई निरन्तरता हामी दिन्छौं। जसरी पनि फागुन 21 चुनाव गर्ने दृढता छ, सरकारको तयारी छ र त्यही अन्तर्गत राज्यका निकायहरू खास गरेर निर्वाचन आयोग, रक्षा निकाय, अरू सरकारवाला निकाय सबै नै निर्वाचनमा केन्द्रित भएको अवस्थामा अब निर्वाचन चाहिँ सुनिश्चित भयो, त्यही बाटोमा सरकार अगाडि बढ़िरहेछ।
पछिल्लो समय निर्वाचनका लागि सरकारले गरिरहेको प्रयास र निर्वाचन गराउन भइरहेको पहलले निर्वाचनको वातावरण बन्दै गएको र सुरक्षाको प्रत्याभूति दिलाउन सरकार लागिरहेकाले केही समय अघिसम्म निर्वाचन हुनेमा रहेको आशंका अब हटेको छ र बिस्तारै निर्वाचनको माहौल बन्दै जाने देखिन्छ। तुलसी सापकोटा, रेडियो नेपाल, काठमाडौँ।
राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा र काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहबीच विभिन्न विषयमा सात बुने सहमति भएको छ। उहाँहरूबीच आज सहमति भएको हो। सार्वजनिक विवरण अनुसार नवयुवाले भ्रष्टाचार र कुशासन विरूद्ध गरेको आन्दोलनको अपनत्व लिई घाइते तथा शहीद परिवारका मागको यथोचित सम्बोधन गर्ने सहमतिमा उल्लेख छ। यस्तै पार्टीको केन्द्रीय सभापति रवि लामिछाने रहने र आसन्न प्रतिनिधि सभा निर्वाचनपछि संसदीय दलको नेता तथा भावी प्रधानमन्त्री उम्मेद्वार बालेन्द्र शाह हुने सहमति भएको छ। त्यसै गरी सहमतिपछि स्थापित हुने राजनैतिक दल चुनाव चिन्ह र पार्टी कार्यालय नाम राष्ट्रिय स्वतन्त्र पार्टीको नै हुनेछ। छ महिनादेखि बन्द रहेको रसुवागढ़ी नाकामा आजदेखि आवत जावत शुरू भएको छ। आज बिहानदेखि नेपाली ट्रक केरूङतर्फ जान शुरू गरेका हुन्। रसुवाका प्रमुख जिल्ला अधिकारी राजेश पन्थीले नेपाल चीन बीच लेन्दे खोलामा निर्माणाधीन बेली ब्रिज निर्माण भएको जानकारी दिँदै यही पुस 17 गतेदेखि रसुवागढ़ी नाका खोल्ने सीमा क्षेत्रका चिनिया समकक्षीले जानकारी पठाएको जानकारी दिनुभयो। गत असार 24 गते अगाडि सामग्री ल्याउन केरूङ गएका मालवाहक कन्टेनर डिब्बा ल्याउने व्यवस्थापनका लागि नेपाली चालक र सामानको व्यवस्थापनका लागि व्यवसायीका प्रतिनिधि समेत केरूङतर्फ प्रस्थान गरिसकेको सीमा प्रहरी चौकी टिमुरेका प्रहरी निरीक्षक विक्रम कुंवरले बताउनुभयो। लेन्दे खोला मितेरी पुल बाढ़ीले बगाउँदा असारदेखि नै व्यापार व्यवसाय बन्द हुँदा गत वर्षको तुलनामा यस अवधिमा भन्सार शुल्क बापत उठ्ने राजस्व 20 अर्ब रूपियाँ नोक्सान भइसकेको प्रमुख भन्सार अधिकृत तुलसी प्रसाद भट्टराईले जानकारी दिनुभयो। नेपाली कंग्रेसले राष्ट्रिय सभाको अधिवेशन अविलम्ब बोलाउन माग गरेको छ। कंग्रेस राष्ट्रिय सभाका प्रमुख सचेतक कृष्ण बहादुर रोकाया नेतृत्वको टोलीले आज राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाललाई भेटेर कंग्रेस संसदीय दलको निर्णयबारे जानकारी गराउँदै सो माग गरेको हो। लुम्बिनी प्रदेशलाई आज एक कार्यक्रमका बीच साक्षर प्रदेश घोषणा गरिएको छ। लुम्बिनी प्रदेशका 12 जिल्लालाई साक्षर घोषणा गरिसकेपछि मुख्यमन्त्री चेतनारायण आचार्यले आज साक्षर प्रदेश घोषणा गर्नुभयो। साक्षर नेपाल घोषणा अभियान अन्तर्गत 15 60 वर्ष उमेर समूहका 95% नागरिक साक्षर भएसँगै सिंगो प्रदेशलाई साक्षर घोषणा गरिएको हो। हिउँ चितुवाको तथ्याङ्क संकलनको उद्देश्यका साथ मनाङमा हिउँ चितुवा सर्वेक्षण भइरहेको छ। अन्नपूर्ण संरक्षण क्षेत्रभित्र पर्ने दुर्लभ तथा संकटग्रस्त वन्यजन्तु हिउँ चितुवाको अवस्था बुझ्न सर्वेक्षण गरिएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एकाईका प्रमुख ढग बहादुर भुजेलले जानकारी दिनुभयो। अन्नपूर्ण संरक्षण क्षेत्र अन्तर्गत पर्ने नार्फू निस्याङ खाङसार तिलिचो गुम्साङ भीमथाङ आसपासका उच्च हिमाली भूभागमा गरिएको सर्वेक्षणले मनाङ हिउँ चितुवाको सम्भावित प्रमुख वासस्थान मध्ये एक रहेको विज्ञले पुष्टि गरेको बताउनुभयो। कञ्चनपुरको पुनर्वास नगरपालिका 6 एक वृद्धाको बाघको आक्रमणमा परिमृत्यु भएको छ। इलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीका प्रहरी निरीक्षक लोकेन्द्र कार्कीले हिजो भारतको दुधुवा नेशनल पार्कमा घाँस काट्न गएकी पुनर्वास नगरपालिका 6 70 सुना निरौलाको बाघको आक्रमणमा परिमृत्यु भएको जानकारी दिनुभयो। अब अन्तर्राष्ट्रिय समाचार। म्यानमारमा सेनाले सन् 2021 सत्ता कब्जा गरेपछि पहिलो पटक आज आयोजना गरिएको आम निर्वाचनको पहिलो चरण अन्तर्गत मतदान भएको छ। देशका धेरै भागमा गृहयुद्ध जारी रहेकाले यो निर्वाचन शुरूदेखि नै विवादको घेरामा परेको छ। तीन चरणमा हुने यो निर्वाचनको अन्तिम परिणाम जनवरीमा थप 2 चरणको मतदान सम्पन्न भएपछि मात्र स्पष्ट हुनेछ। निर्वाचनको अन्तिम नतिजा फेब्रुअरीसम्म सार्वजनिक हुने अपेक्षा गरिएको छ। सत्ता कब्जापछि निरंकुश शासन चलाउँदै आउनुभएका वरिष्ठ जनरल मिन आङ लाइङले निर्वाचनपछि राष्ट्रपति पद सम्हाल्नुहुने व्यापक अनुमान गरिएको छ। सैनिक सरकारले निर्वाचनलाई चुनावी लोकतन्त्रतर्फ फर्कने प्रक्रियाका रूपमा चित्रण गरे पनि प्रमुख विपक्षी दलहरूलाई प्रतिबन्ध लगाइएको र मतदातालाई डर धम्की दिइएको आरोपले यसको वैधानिकता कमजोर बनाएको छ। आलोचकहरूले फेब्रुअरी 2021 निर्वाचित प्रधानमन्त्री आङ सान सुकीको सरकार अपदस्थ गरेपछि शुरू भएको सैन्य शासनलाई नागरिक शासनको आवरण दिन निर्वाचन डिजाइन गरिएको आरोप लगाएको छ। रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन शान्तिपूर्ण समाधानतर्फ नआए रूसले सैन्य माध्यमबाट आफ्नो विशेष सैन्य अपरेशनका सबै लक्ष्य प्राप्त गर्ने चेतावनी दिनुभएको छ। राष्ट्रपति पुटिनले चीफ अफ जेनरल स्टाफ भ्यालेरी गेरासिमोव र विभिन्न युद्ध समूहका कमाण्डरहरूसँग भेटवार्तापछि यो धारणा सार्वजनिक गर्नुभएको हो। तास समाचार एजेन्सीका अनुसार उहाँले जापोरिजेजिया क्षेत्रमा गुलाइपोल र डोनेट्स्क पीपल्स रिपब्लिक डीपीआर अन्तर्गत दिमित्रोभ क्षेत्र मुक्त गरिएको बारे जानकारी लिनुभएको थियो। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले भने चार वर्षदेखि जारी युद्धका क्रममा रूसले कब्जा गरेको भूभाग र जापोरिजिया आणविक ऊर्जा संयन्त्र युक्रेनका लागि रेड लाइन भएको दोहोर्याउनु भएको छ। उहाँले ती विषयमा कुनै पनि संवेदनशील निर्णय जनमत संग्रह वा विधायी प्रक्रिया मार्फत युक्रेनी जनताको परामर्श बिना सम्भव नहुने स्पष्ट पार्नुभयो। यी टिप्पणी आज फ्लोरिडामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग हुने भेट अघि उहाँले गर्नुभएको हो। थाइल्याण्ड र कम्बोडियाले विवादित सीमा क्षेत्रमा हप्तौंदेखि जारी लड़ाई अन्त्य गर्न नयाँ युद्धविराम सम्झौतामा हस्ताक्षर गरेका छन्। यस सम्झौताले दुवै पक्षलाई सैन्य गतिविधि रोक्न हवाई क्षेत्र उल्लंघन नगर्न र तनाव कम गर्न आह्वान गरेको छ। कम्बोडियाको रक्षा मन्त्रालयका अनुसार सम्झौता हुनुअघि हिजोसम्म थाइल्याण्डले कम्बोडियाका केही स्थानमा हवाई आक्रमण गरेको थियो। नयाँ सम्झौताले 72 घण्टाको युद्धविरामपछि थाइल्याण्डले जुलाईको लड़ाईपछि नियन्त्रणमा लिएका 18 जना कम्बोडियाली सैनिकलाई फिर्ता गर्नुपर्ने व्यवस्था गरेको छ, जुन कम्बोडियाको प्रमुख माग रहँदै आएको थियो। यो सम्झौतामा कम्बोडियाका रक्षा मन्त्री टी सेहा र थाइल्याण्डका रक्षा मन्त्री नटाफोन नार्कफानितले सीमावर्ती चौकीमै हस्ताक्षर गर्नुभयो। तीन दिनसम्म चलेको तल्लो तहका सैनिक वार्तापछि यो सहमति सम्भव भएको हो। यसले जुलाईमा 5 दिन चलेको लड़ाई अन्त्य गर्न गरिएको अघिल्लो युद्धविराम र त्यसपछि भएका सहमतिहरूप्रति प्रतिबद्धता दोहोर्याएको छ। युद्धविरामको घोषणाको अमेरिकी विदेश मन्त्री मार्को रूबियोले स्वागत गर्दै थाइल्याण्ड र कम्बोडियालाई यस र अघिल्ला शान्ति सम्झौताका सबै शर्त पालना गर्न आग्रह गर्नुभएको छ। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले पनि यसलाई नागरिकको पीड़ा कम गर्ने र स्थायी शान्तितर्फको सकारात्मक कदम भन्नुभएको छ।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
कृषि क्षेत्रको विकास र विस्तार गरी व्यावसायिक बनाउने उद्देश्यका साथ सरकारले कार्यक्रम कार्यान्वयन कार्यविधि 2082 कार्यान्वयनमा ल्याएको छ। कृषि तथा पशुपक्षी विकास मन्त्रालयका अनुसार कृषक, व्यवसायी तथा उद्यमीलाई आफूले उत्पादन गरेको मह, मौरीजन्य उत्पादन, च्याउ र च्याउबाट उत्पादित परिकारको स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रचार प्रसार गर्न सहयोग समेत गर्नेछ। मह, मौरीजन्य उत्पादन र च्याउको उपयोगिता तथा फाइदा सम्बन्धी सूचना प्रवाह गरी अन्तर्राष्ट्रिय र आन्तरिक बजार विस्तारमा योगदान पुर्याउने उद्देश्य कार्यविधिको रहेको छ। मौरी पालन तथा च्याउ खेती सम्बन्धी व्यावसायिक, वैज्ञानिक एवं नवीनतम प्रविधि र सूचनाको आदान प्रदान गर्न कार्यक्रम मार्फत योगदान पुग्ने अपेक्षा गरिएको छ। मौरी मूल्य श्रृंखला र च्याउ खेतीमा आबद्ध कृषक, व्यवसायी, सेवाग्राही, सेवा प्रदायक लगायत सरकार भएकाहरू बीच व्यावसायिक सम्बन्ध एवं सहकार्य स्थापना गर्न समेत योजनाबाट सहयोग पुग्ने अपेक्षा गरिएको छ। आइतबार नेपाली शेयर बजारको कारोबारमा उच्च अंकको सुधार भएको छ। आइतबार नेप्से परिसूचक 47.55 अंकले बढेर 2633.42 बिन्दुमा कायम भएको छ। यस दिन विभिन्न 328 कम्पनीहरूका 1,34,67,000 शेयरहरू 5,53,13,70,000 रूपियाँमा किनबेच भएका छन्। आइतबार नेप्सेमा कारोबार भएका अधिकांश कम्पनीहरूको शुरू मूल्यमा सुधार भएपछि समग्र बजार सूचक उच्च अंकले बढेको छ। आइतबार नेप्से सूचकसँगै बजारको कारोबार रकममा पनि उल्लेख्य सुधार भएको छ। युरोपियन युनियनले दिगो प्याकेजिङ प्रवर्धन गर्ने उद्देश्यले युवा उद्यमीहरूलाई लक्षित गर्दै अनुदानका लागि नवीन नव प्रवर्तनमा आधारित व्यावसायिक सोच पेश गर्न आह्वान गरेको छ। युरोपियन युनियनको सहयोगमा क्रिएसन नेपालद्वारा संचालित ग्रीन शिफ्ट नेपाल परियोजना अन्तर्गत प्लास्टिक झोलाको विकल्पमा प्रयोग गर्न सकिने वातावरण मैत्री र दिगो प्याकेजिङ सम्बन्धी नवीन सोच प्रस्तुत गर्ने युवा उद्यमीहरूलाई अनुदान प्रदान गरिने भएको छ। अनुदानका लागि बागमती, लुम्बिनी र मधेस प्रदेशका युवाहरूले आफ्नो सोच सहितको प्रस्ताव आगामी माघ 1 गते भित्र पेश गर्नुपर्नेछ। आइतबार पनि नेपाली बजारमा सुन र चाँदीको मूल्यले नयाँ रेकर्ड निर्माण गरेको छ। विगत केही दिनदेखि बजारमा सुन चाँदीको मूल्य लगातार बढ़िरहेको छ। आइतबार छाप भएको सुनको मूल्य प्रतितोला 2,70,600 र त्यति नै परिणामको चाँदीको मूल्य 4,835 कायम भई कारोबार भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। नेपाल राष्ट्र बैंकले चाँदी आयातका लागि पाइने विदेशी मुद्राको सट्टै सुविधामा हेरफेर गरेको छ। आइतबार नेपाल राष्ट्र बैंकले एकीकृत परिपत्रमा संशोधन गर्दै चाँदी आयातका लागि महिनामा उद्योगले 20 लाख अमेरिकी डलर र अन्य व्यवसायले 4 लाख अमेरिकी डलर बराबर सट्टै सुविधा पाउने व्यवस्था गरेको छ।
अब खेल समाचार अझै बमबाट।
यसअघि स्थगित एनएसजेएफ पल्सर स्पोर्ट अवार्डको 22 संस्करण पुस 23 गते पोखरामा आयोजना हुने भएको छ। नेपाल खेलकुद पत्रकार मन एनएसजेएफले आइतबार पत्रकार सम्मेलन आयोजना गर्दै गत भदौ 29 गते प्रभावित अवार्डको नयाँ मिति तय भएको जानकारी दिएको छ। भदौ 23 र 24 गते भएको जेएनजी आन्दोलनका कारण पोखरामा हुने भनिएको अवार्ड अन्तिम समयमा स्थगित भएको थियो। यसै गरी आइतबारकै मितिदेखि अवार्डको महत्वपूर्ण विधाको रूपमा रहेको पिपुल्स चोइसको रोकिएको डिजिटल भोटिङ प्रक्रिया पनि खुला गरिएको पत्रकार सम्मेलनमा जानकारी गराइयो। स्पोर्ट अवार्ड पोखरा स्थित पोखरा सभागृहमा हुनेछ। त्यसको अघिल्लो दिन पुस 22 गते पोखरामा एनएसजेएफ स्पोर्ट समिट हुनेछ। मञ्चका महासचिव अञ्जन खण्डकाले अवार्डलाई चलायमान बनाउन स्पोर्ट समिट हुने र त्यसमा पोखराको पर्यटन र खेलकुद इकोनोमिक बारे बहस हुने जानकारी गराउनुभयो। एनएसजेएफ पल्सर स्पोर्ट अवार्ड 2081 10 विधामा अवार्ड प्रदान गरिनेछ। त्यसमा वर्षको उत्कृष्ट खेलाड़ी पुरूष, वर्षको उत्कृष्ट खेलाड़ी महिला, वर्षका उत्कृष्ट खेलाड़ी युवा, वर्ष प्रशिक्षक, पिपुल्स च्वाइस अवार्ड, पारा एथलेटिक सम्मान, स्पेशल अवार्ड, लाइफ टाइम एचिभमेन्ट अवार्ड, एसियन स्पोर्ट जर्नालिस्ट अवार्ड र टीम अफ द इयर रहेको छ। वर्ष खेलाड़ी पुरूष, महिला, पिपुल्स च्वाइस, प्रशिक्षक र युवा गरी 5 विधाका विजेतालाई बजाज पल्सर मोटरसाइकल प्रदान गरिनेछ। अन्य विधाका विजेतालाई जनै 1 लाख रुपियाँ प्रदान गरिनेछ। लगातार दोस्रो जित निकाल्दै नेपाल पुलिस क्लब 9 एनबीए महिला तथा पुरूष क्लब भलिबल च्याम्पियनशीप अन्तर्गत पुरूषतर्फ क्वार्टर फाइनलमा प्रवेश गरेको छ। त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषद राखेपको कपडालमा आइतबार सम्पन्न सोमो बीको खेलमा खेमजी युवा क्लबलाई 3-0 सोझो सेटमा पराजित गर्दै अन्तिम 8 स्थान बनाएको हो, जिससँगै पुलिसले 6 अङ्क पुर्याए। पहिलो खेलमा पुलिसले ढोरपाटन क्लबलाई 3-0 सोझो सेटमा पराजित गरेको थियो। पुलिसले सेमिफाइनल प्रवेश गर्न अब सोमो डीको उपविजेतासँग खेल्नेछ।
अब मौसम। आज राति देशको तराई भूभागका अधिकांश स्थानहरूमा हुस्सू लाग्नुका साथै गण्डकी प्रदेशका उच्च पहाड़ी तथा हिमाली भूभागका एक दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रमको विवरण यस प्रकार छ। धनकुटाको अधिकतम 22.6 डिग्री सेल्सियस, न्यूनतम 8.8 डिग्री सेल्सियस, काठमाडौँको अधिकतम 17.5 डिग्री सेल्सियस, न्यूनतम 5.4 डिग्री सेल्सियस, पोखराको अधिकतम 20 डिग्री सेल्सियस, न्यूनतम 8.5 डिग्री सेल्सियस, वीरेन्द्रनगरको अधिकतम 21.2 डिग्री सेल्सियस, न्यूनतम 4.9 डिग्री सेल्सियस र दिपाइलको अधिकतम 23 डिग्री सेल्सियस, न्यूनतम 5.5 डिग्री सेल्सियस। अन्त्यमा प्रमुख समाचार पुनः एकपटक। प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि दलहरूद्वारा समानुपातिक तर्फको बन्द सूची पेश गर्न शुरू। सूची पेश गर्नका लागि भोलिसम्मको समय। नेपाली कंग्रेस र नेकपा एमालेमा समानुपातिक तर्फको उम्मेद्वारको सूचीमा छलफल। निर्वाचन आयोगद्वारा निर्वाचन आचार संहिता 2082 स्वीकृत। आचार संहिता माघको पहिलो साताबाट लागू हुने। 6 महिनादेखि बन्द रहेको रसुवागढ़ी नाकामा बेली ब्रिज निर्माणसँगै आवत जावत शुरू। र म्यानमामा सन् 2021 सेनाले सत्ता हातमा लिएपछि आज पहिलो चरणको मतदान सम्पन्न। साँझ 7 बजेको समाचार सकियो। अब 8 बजे अंग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। नमस्कार।